بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ انفال کی دوسری، تیسری اور چوتھی آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری ہوشنگ محمد یون۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ۔ الذين يقيمون الصلاة ومما رزقناهم ينفقون حقا، لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو وہی ہیں کہ جب اللہ کو یاد کیا جائے تو ان کے دل کانپ اٹھیں، اور جب ان کے سامنے اس کی آیتیں پڑھی جائیں تو وہ ان کے ایمان کو اور بڑھا دیں، اور وہ اپنے رب پر بھروسہ رکھتے ہیں، نماز قائم کرتے ہیں، اور ہم نے جو کچھ انہیں دیا ہے اس میں سے خرچ کرتے ہیں۔ ایسے ہی لوگ ہیں جو سچے ایمان والے ہیں، ان کے لیے ان کے رب کے پاس درجے ہیں۔ क्षमा और सम्मानित आजीविका है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आप सभी का स्वागत है। प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज गुरुवार है, दिसंबर की 9, आज़र की 18 और जमादिल अव्वल की 4 तारीख। कार्यक्रमों में हम पहले आपको विश्व समाचार सुनवाएंगे। विश्व समाचारों के बाद आप राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुनेंगे। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत आप हजरत जैनब सनाबुल्ला अलैहा के शुभ जन्म दिवस की पूर्व संध्या पर हमारा विशेष कार्यक्रम सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा आज की बात। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको ये बताते चलें कि हमारे कार्यक्रमों पर आप अपनी प्रतिक्रियाएं हमें भेज सकते हैं। ईमेल के माध्यम से आपकी प्रतिक्रियाएं हम तक पहुंच सकती हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारे कार्यक्रमों को आप अपनी सुविधा के अनुसार वेबसाइट पर देख सकते हैं, parstoday.com/hi। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ब्रिटेन ने ईरान के 400 मिलियन पाउंड की रकम को वापस करने की घोषणा की है। अमेरिका के विरुद्ध ईरान प्रतिबंधों की सूची जारी करने जा रहा है। रूस का कहना है कि अपने हितों की पूर्ति के लिए अमेरिका ने तथाकथित लोकतांत्रिक सम्मेलन आयोजित किया है। भारत में किसानों ने अपने एक साल पुराने आंदोलन को समाप्त करने की घोषणा की है। और अब आप विस्तार से समाचार सुनिए।
ब्रिटेन की विदेश मंत्री ने ऐलान किया है कि उनका देश ईरान के 400 मिलियन पाउंड का कर्ज अदा करने के लिए तैयार है। ब्रिटेन की विदेश मंत्री लिज़ ट्रस ने कहा है कि ईरान का 400 मिलियन पाउंड का कर्ज वास्तव में कानूनी है। उन्होंने कहा कि लंदन की सरकार ईरान के इस कर्ज को अदा करना चाहती है। अंतर्राष्ट्रीय न्यायालय ने ब्रिटेन की एक सैन्य सेवाएं प्रदान करने वाली कंपनी को यह आदेश दिया है कि वो ईरान की सरकार को 400 मिलियन पाउंड की रकम अदा करे। हालांकि ईरान के इस पैसे को ब्रिटेन अब तक इस बहाने से देने में आनाकानी करता रहा है कि अंतर्राष्ट्रीय प्रतिबंधों के कारण ईरान को पैसा भेजना संभव नहीं है। ब्रिटेन की विदेश मंत्री ने बताया है कि उनकी सरकार ईरान के 400 मिलियन पाउंड को तेहरान तक पहुंचाने के प्रयास कर रही है।
ईरानी न्यायपालिका की मानवाधिकार समिति के सचिव ने कहा है कि जल्द ही ईरान गंभीर मानवाधिकारों के उल्लंघन में शामिल अमरीकी अधिकारियों और संस्थाओं की एक नई सूची जारी करने वाला है। गुरुवार को इरना की रिपोर्ट के मुताबिक ईरानी न्यायपालिका की मानवाधिकार समिति के सचिव काजिम गरीबाबादी ने मानवाधिकार के उल्लंघन के बहाने हाल ही में कुछ ईरानी अधिकारियों और संस्थाओं के खिलाफ अमरीकी प्रतिबंधों पर प्रतिक्रिया जताते हुए कहा, अमरीका आज भी ईरानी राष्ट्र के खिलाफ अधिकतम दबाव की नीति पर आगे बढ़ रहा है और वो प्रतिबंधों को राजनीतिक उद्देश्यों की प्राप्ति के लिए एक उपकरण के रूप में इस्तेमाल कर रहा है। गरीबाबादी ने कहा कि संयुक्त राष्ट्र के रिपोर्टरों और विशेषज्ञों का मानना है कि ईरान के खिलाफ अमेरिका के एकपक्षीय प्रतिबंध गैर कानूनी हैं और इससे ईरानी नागरिकों के मूलाधिकारों को खतरा है, क्योंकि मरीजों के उपचार में दिक्कतें आ रही हैं, इसलिए ऐसा देश ईरान में मानवाधिकारों की वकालत का दम कैसे भर सकता है। उन्होंने कहा कि खुद अमरीका शांतिपूर्ण प्रदर्शनकारियों और सरकार के आलोचकों के साथ अनुचित व्यवहार के लिए कटघरे में खड़ा हुआ है और वॉशिंगटन को प्रदर्शनकारियों, विशेष रूप से अश्वेत नागरिकों पर पुलिस की बर्बरता के बारे में जवाब देना चाहिए।
भारत के चीफ डिफेंस ऑफ स्टाफ CDS जनरल बिपिन रावत की हादसे में मौत पर ईरान के विदेश मंत्री और विदेश मंत्रालय के प्रवक्ता ने अलग अलग शोक संदेशों में संवेदनाएं प्रकट की हैं। ईरानी विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहिया ने अपने भारतीय समकक्ष जयशंकर के नाम संदेश में जनरल रावत के निधन पर अफसोस जाहिर किया। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने भी अपने संदेश में भारत सरकार और इस देश की जनता से इस हादसे पर संवेदना प्रकट की है। उल्लेखनीय है कि बुधवार की सुबह जनरल रावत और उनकी पत्नी समेत सेना के 14 अधिकारियों को ले जा रहा भारतीय वायुसेना का हेलीकॉप्टर तमिलनाडु के कुन्नूर में क्रैश हो गया। भारतीय वायुसेना के मुताबिक हेलीकॉप्टर पर सवार 14 में से 13 लोगों की मौत हो गई।
रूस ने अमेरिका में आयोजित होने वाले तथा कथित लोकतांत्रिक सम्मेलन की कड़े शब्दों में निंदा की है। रूसी विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि सम्मेलन में भाग लेने वाले वास्तव में अमेरिकी हितों के सेवक हैं। बाइडेन ने लोकतंत्र पर चर्चा के लिए विश्व के 100 से अधिक देशों को इस सम्मेलन के लिए आमंत्रित किया है। ज़ाखारोवा ने कहा है कि राष्ट्रसंघ के प्रयासों ने इस समय जो अंतर्राष्ट्रीय व्यवस्था स्थापित है उसको अमेरिका अपने हितों के लिए नष्ट करने पर तुला हुआ है। अमेरिका के तथाकथित लोकतांत्रिक सम्मेलन में विश्व के बहुत से देशों को निमंत्रित ही नहीं किया गया है, जैसे ईरान, रूस, पोलैंड, चीन, तुर्की, सऊदी अरब, उत्तरी कोरिया, वेनेजुएला, निकारागुआ, सूडान, इथियोपिया, फारस की खाड़ी के अरब देश, बहुत से अफ्रीकी, लैटिन अमरीकी और एशियाई देश। वीडियो लिंक द्वारा आयोजित ये कार्यक्रम व्हाइट हाउस द्वारा संचालित किया जाएगा। 100 से अधिक देशों को अमेरिका में लोकतंत्र पर चर्चा के लिए ऐसी स्थिति में बुलाया गया है जबकि मेजबान देश में लोकतंत्र की जड़ें हिलती दिख रही है।
इराक ने आधिकारिक रूप से अंतर्राष्ट्रीय गठबंधन के मिशन की समाप्ति की घोषणा की है। इराक की सरकार ने गुरुवार को यह ऐलान किया है कि अमरीकी नेतृत्व वाले अंतर्राष्ट्रीय गठबंधन का मिशन का काम अब तमाम हो चुका है। इराक की राष्ट्रीय सुरक्षा सलाहकार ने आज देश से अंतर्राष्ट्रीय गठबंधन की उपस्थिति और उसके मिशन की समाप्ति की घोषणा कर दी। उन्होंने बताया कि पिछले साल से अंतर्राष्ट्रीय गठबंधन के साथ जारी वार्ता के दौरान आज इस गठबंधन के मिशन की समाप्ति और इराक से अमरीकी सैनिकों की वापसी का आधिकारिक रूप से ऐलान किया गया। इराक के राष्ट्रीय सुरक्षा सलाहकार ने यह भी बताया कि प्रशिक्षण तथा सैन्य परामर्श जैसे काम जारी रहेंगे। इससे पहले वाशिंगटन के अधिकारियों ने साफ लफ्जों में यह ऐलान किया था कि 31 दिसंबर 2021 तक अमरीकी सैनिक इराक से वापस चले जाएंगे।
यमनी सेना और अल हौसी लड़ाकों ने सऊदी अरब के एक ड्रोन विमान CH-4 को मार गिराया है। यमनी सशस्त्र बलों के प्रवक्ता ब्रिगेडियर जनरल यहिया सरी ने बुधवार को बताया कि देश के मारिब प्रांत में सऊदी ड्रोन को जमीन से हवा में मार करने वाले एक ऐसे मिसाइल से मार गिराया है जिसका अभी तक अनावरण नहीं किया गया है। चीन निर्मित CH-4 ड्रोन विमान 3,500 से 5,000 किलोमीटर तक की उड़ान भर सकता है। ये ड्रोन अपने साथ 6 मिसाइल और 250 से 345 किलोग्राम तक के विस्फोटक पदार्थ ले जा सकता है। ये ड्रोन 5,000 मीटर की ऊंचाई से हवा से ज़मीन पर मिसाइलों को दाग सकता है और इसी के साथ ही अधिकांश विमानभेदी प्रणालियों की सीमा से बाहर रह सकता है।
फिलिस्तीनी प्रतिरोधी युवाओं ने वेस्ट बैंक के उत्तर में स्थित जनीन के दक्षिण में ज़ायोनी सैनिकों के हमले का डटकर मुकाबला किया। फिलिस्तीन अलयोम की रिपोर्ट के अनुसार जनीन के दक्षिण में स्थित याबर टाउन में इसराइली सैनिकों ने हमला कर दिया। इसराइली सैनिकों की फायरिंग में कुछ फिलिस्तीनी युवाओं के घायल होने के भी समाचार हैं। फिलिस्तीनी युवकों और इसराइली सैनिकों के बीच याबत की एक चेक पोस्ट पर होने वाली झड़प में एक ज़ायोनी सैनिक घायल हो गया, जिसके बाद ज़ायोनी सैनिकों ने फिलिस्तीनियों पर अंधाधुंध फायरिंग कर दी और इसके कारण कई लोग घायल हो गए।
आखिरकार मोदी सरकार को किसानों की सभी मांगों के सामने झुकना पड़ा, जिसके बाद किसानों ने एक साल से भी ज्यादा से जारी अपना आंदोलन खत्म करने का फैसला किया है। संयुक्त किसान मोर्चे का कहना है कि सरकार अपने प्रस्ताव को आधिकारिक दस्तावेज के रूप में भेजे, जिसके बाद गुरुवार की दोपहर 12 बजे मोर्चे की बैठक में आंदोलन समाप्त कर घर वापसी पर अंतिम फैसला लिया जाएगा। संयुक्त किसान मोर्चा के वरिष्ठ नेता गुरनाम सिंह चढ़ूनी ने बताया कि मंगलवार को सरकार ने जो प्रस्ताव भेजा था उस पर मोर्चे के कई नेताओं ने आपत्तियां दर्ज कराई थी, जिसे सरकार को भेज दिया गया था। सरकार ने किसानों की लगभग सभी मांगे मान ली हैं।
फ्रांस और अल्जीरिया के बीच पिछले कुछ महीनों से चले आ रहे मतभेदों के बीच फ्रांस के विदेश मंत्री ने अल्जीरिया की यात्रा की है। उन्होंने दोनों देशों के बीच मतभेदों को समाप्त करने का आह्वान किया है। फ्रांस के विदेश मंत्री ने बुधवार को अल्जीरिया के राष्ट्रपति से भेंटवार्ता की। इस भेंटवार्ता में उन्होंने अल्जीरिया के साथ विश्वास बहाली पर बल दिया। उन्होंने कहा कि इस समय फ्रांस और अल्जीरिया दोनों को ही क्षेत्रीय तथा अंतर्राष्ट्रीय समस्याओं का सामना है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोतो, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। मॉस्को में आयोजित होने वाली 23वीं अंतर्राष्ट्रीय रूसी साहित्य प्रदर्शनी में ईरान के स्टाल ने रूसी जबान से संबंधित विभिन्न विषयों में 340 किताबें पेश की और मेजबान देश के सबसे अधिक लोगों को अपनी ओर आकर्षित किया, जिसके कारण प्रदर्शनी में भाग लेने वाले 28 देशों में से सर्वश्रेष्ठ देशों की सूची में ईरान को जगह दी गई। इब्ने सीना अध्ययन संस्था और सदरा पब्लिकेशन ने प्रदर्शनी में लगातार 13वीं बार ईरान का प्रतिनिधित्व किया। इतिहास, दर्शन शास्त्र, सभ्यता, संस्कृत, धर्मशास्त्र, पवित्र प्रतिरक्षा, शायरी व साहित्य और बच्चों और नौजवानों के विषय में रूसी भाषा में किताबें प्रदर्शन के लिए रखी गयी। भारत सरकार ने किसानों के अधिकांश मांगों को मान ली है, जिसके बाद आज से किसान आंदोलन खत्म हो गया। किसानों ने आरंभ में ही कहा था कि जब तक सरकार उनकी मांगों को नहीं मानेगी तब तक उनका आंदोलन जारी रहेगा। किसानों ने आंदोलन के दौरान मारे गए 700 किसानों के परिजनों को उचित मुआवजा दिए जाने की मांग भी की है।
केंद्र सरकार द्वारा किसानों की अधिकांश मांगें स्वीकार किए जाने के बाद
अफगानिस्तान के लगभग 1.5 लाख नागरिकों के बारे में जिन्होंने ब्रिटानी सैनिकों और संस्थाओं के लिए काम किया था, ब्रिटानी सरकार की उपेक्षा की चौतरफा आलोचनाएं होने लगी तो ब्रिटिश संसद की विदेश मामलों की समिति ने इस मुद्दे की समीक्षा आरम्भ कर दी है। मॉस्को में आयोजित होने वाली 23वीं अंतर्राष्ट्रीय रूसी साहित्य प्रदर्शनी में ईरान के स्टाल ने रूसी जबान से संबंधित विभिन्न विषयों में 340 किताबें पेश की और मेजबान देश के सबसे अधिक लोगों को अपनी ओर आकर्षित किया, जिसके कारण प्रदर्शनी में भाग लेने वाले 28 देशों में से सर्वश्रेष्ठ देशों की सूची में ईरान को जगह दी गई। सैयद अली दाराबी की रिपोर्ट पेश करने साथ ही
मॉस्को में आयोजित होने वाली 23वीं अंतर्राष्ट्रीय रूसी साहित्य प्रदर्शनी में
ईरान के स्टॉल ने रूसी जबान से संबंधित विभिन्न विषयों में 340 किताबें पेश की और मेजबान देश के सबसे ज्यादा लोगों को अपनी ओर आकर्षित किया, जिसके कारण प्रदर्शनी में भाग लेने वाले 28 देशों में से सर्वश्रेष्ठ देशों की सूची में ईरान को जगह दी गई। इब्ने सीना अध्ययन संस्था और सदरा पब्लिकेशन ने प्रदर्शनी में लगातार 13वीं बार ईरान का प्रतिनिधित्व किया। इतिहास, दर्शन, सभ्यता व संस्कृति, धर्मशास्त्र, पवित्र प्रतिरक्षा, शायरी व साहित्य और बच्चों और नौजवानों के विषय में روسی بھاشا میں کتابیں پردرشن کے لیے رکھی گئیں۔
تعبیر ما برای این بود که نسل جوان روس،
ہماری کوشش یہ تھی کہ روس کی نئی نسل کو ایرانی اور اسلامی وراثت سے اوگت کریں۔ یہ دو کتابیں آندرے لوکاشو کی ہیں۔
در این کتاب سعی میکنم،
اس کتاب میں میں نے کوشش کی ہے کہ موجے طور پر اسلامی سنسکرتی کے بارے میں چرچا کروں۔ شبستری کی کتاب کن پرستھیوں اور واتاورن میں لکھی گئی ہے۔ ईरानी स्टॉल में कई नई किताबों का भी अनावरण किया गया है। फारसी में इस किताब का नाम खजाने असरार रखा गया है। सेंट पीटर्सबर्ग यूनिवर्सिटी के पुस्तकालय में मौजूद फारसी भाषा के हस्तशिल्पों को यहाँ जमा किया गया है। इसका दो भाषाओं फारसी और रूसी में परिचय दिया गया है। जिस बात की हमने जरूरत महसूस की वो ये है कि ईरानी इतिहास, विशेषकर समकालीन इतिहास का परिचय करवाया जाना चाहिए। यहाँ बात जब 2021 की सर्वश्रेष्ठ किताबों की हुई तो प्रोफेसर मैरीना रेसनर की लिखी हुई फारसी साहित्य की किताब का नाम सामने आया, जिसे इब्ने सीना इस्लामी अध्ययन संस्था के सहयोग से प्रकाशित किया गया है। और यहाँ इस शोकेस में 2021 की रूस की सर्वश्रेष्ठ किताबों के बीच इसे रखा गया है। सैयद अली दाराबी, IRIB, अंतर्राष्ट्रीय रूसी साहित्य प्रदर्शनी, मॉस्को।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत सरकार ने किसानों के अधिकांश मांगों को मान लिया है, जिसके बाद आज से किसान आंदोलन खत्म हो गया। किसानों ने आरंभ में ही कहा था कि जब तक सरकार उनकी मांगों को नहीं मानेगी तब तक उनका आंदोलन जारी रहेगा। किसानों ने आंदोलन के दौरान मारे गए 700 किसानों के परिजनों को उचित मुआवजा दिए जाने की मांग भी की है।
केंद्र सरकार द्वारा किसानों की अधिकांश मांगे स्वीकार किए जाने के बाद एक साल से जारी किसान आंदोलन आज समाप्त हो गया। बताया जाता है कि केंद्र सरकार की ओर से मिले प्रस्ताव पर बनी सहमति के बाद किसानों ने यह फैसला किया है। संयुक्त किसान मोर्चे की बैठक में इस पर चर्चा के बाद ये अंतिम निर्णय लिया गया। किसान नेता बलवीर राजवाल ने कहा कि 15 जनवरी को किसान मोर्चे की बैठक होगी, जिसमें आगे की रणनीति पर चर्चा होगी। बताया जाता है कि पंजाब के किसान 11 दिसंबर से दिल्ली की सीमाओं से लौटेंगे, लेकिन सिंघू कोंडली बॉर्डर से किसानों ने हटना शुरू कर दिया है। किसानों का कहना है कि चूंकि सरकार ने उनकी मांगों को स्वीकार कर लिया है, अतः अब वे घरों को वापस लौट रहे हैं। अस्थाई शिविर खोले जा रहे हैं। ज्ञात रहे कि तीनों विवादित कृषि कानूनों के विरोध में पिछले एक साल से अधिक समय से किसान दिल्ली की सीमाओं पर धरने पर बैठे थे और उनका कहना था कि जब तक ये तीनों काले कानून वापस नहीं लिए जाते उनका आंदोलन जारी रहेगा। सरकार इसके लिए तैयार नहीं थी, लेकिन आगामी विधानसभा चुनावों को देखते हुए अचानक केंद्र सरकार ने तीनों कानून वापस लेने की घोषणा कर दी और संसद के शीतकालीन सत्र के आरंभ में ही इन कानूनों को निरस्त करने के विधेयक को दोनों सदनों में پارت کر دیا گیا، لیکن کسانوں کا کہنا تھا کہ جب تک ان کی 6 اور مانگیں پوری نہیں ہوں گی ان کا آندولن جاری رہے گا۔ کسان ایم ایس پی پر قانون بنانے آندولن میں مارے گئے 700 سے ادھک کسانوں کے پریجنوں کو اچت معاوضہ دینے اور کسانوں پر لگائے گئے مقدموں کو واپس لینے کی بھی مانگ کر رہے تھے۔ لکھیم پور ہنسا کو لے کر بھی ایک مانگ اٹھی تھی جس کا کوئی الیکھ نہیں کیا گیا۔ پرالی جلانا بھی اب اپرادھ کے دائرے سے باہر کر دیا گیا ہے۔ پراپت سوچنا کے انوسار کسان اب اپنی فتح ریلی نکالنے کی یوجنا بنا رہے ہیں۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
افغانستان کے لگ بھگ 1.5 لاکھ ناگرکوں کے بارے میں برطانوی سرکار کی اپیکشا کی چوطرفہ آلوچنائیں ہونے لگیں تو برٹش سنسد کی ودیش معاملوں کی سمیت نے اس مدعے کی سمیکشا آرمبھ کر دی ہے۔ مشتبہ قاسم زادے کی رپورٹ پیش کریں، ساتھ ہی احمد عباس۔
افغانستان کے لگ بھگ 1.5 لاکھ ناگرک جنہوں نے برطانی سینکوں اور سنستھاؤں کے لیے کام کیا تھا ان کے بارے میں برطانی سرکار کی اپیکشا کی چوطرفہ آلوچنائیں ہونے لگیں تو برٹش سنسد کی ودیشی معاملوں کی سمیتی نے اس مدعے کی سمیکشا شروع کر دی اور سدن میں بحث شروع ہوئی۔ مہیلا سانسد نے کہا کہ اگر یہ سیوائیں دینے میں برطانی سرکار کی ناکامی نہیں تو کیا ہے، یہ برطانی سرکار کی بہت بڑی کمی ہے کہ وہ سنکٹ میں حالات میں اپات سہایتا کیندر کی استھاپنا نہیں کر پائی۔ یہ بیٹھک برٹش ودیش منترالے کے پورو کوٹنائک رفائل مارشل کی اور سے کیے گئے خلاصے کے بعد آیوجت ہوئی۔ اس سے پہلے پشمی سرکاروں کے گھنونے کریا کلاپوں کے دوسرے بھی پہلو سامنے آئے۔ انہوں نے بتایا کہ جب کابل پر طالبان کا قبضہ ہوا تو اس سمے برٹش سینا سے سہیوگ کرنے والے افغان ناگرکوں کے بارے میں برٹین کا کارکرم بہت گھٹیا قسم کا تھا، افغان ناگرکوں کی مدد نہیں کی گئی۔ برٹش یوا کا کہنا ہے کہ غلطیوں کی لمبی سوچی ہے جس کا جواب برطانی سرکار کو دینا چاہیے۔ یہ پشمی دیشوں کا سوبھاؤ ہے کہ اپنے گھٹکوں کو اس سمے اکیلا چھوڑ دیتے ہیں جب وہ بڑے کٹھن حالات میں ہوتے ہیں۔ یہ پتا چلا ہے کہ 1.5 لاکھ سے ادھک افغانوں نے جو برٹش سرکار کے لیے کام کر رہے تھے مدد کی گہار لگائی، مگر 5% سے بھی کم لوگوں کو مدد مل پائی۔ افغانستان سے باہر نکلنے کا کارکرم صاف نہیں تھا، جس کا نتیجہ یہ ہوا کہ افغانستان سے باہر نکلنے میں سینکوں کے پالتو جانوروں کو تو نکال لیا گیا لیکن افغان ناگرکوں پر کوئی دھیان نہیں دیا گیا۔ بوریس جانسن پر آروپ ہے کہ انہوں نے آدیش دیا تھا کہ جانوروں کو افغان ناگرکوں سے پہلے ریسکیو کیا جائے، مگر وہ انکار کرتے ہیں۔ جانسن نے کہا کہ یہ بالکل غلط اور نرادھار آروپ ہے۔ اس بیچ جانسن کے ایک سہیوگی کا ایک پتر پرکاش میں آ گیا ہے جس میں انہوں نے افغانستان سے پالتو جانوروں کو باہر نکالنے کے بارے میں نردیش دیے تھے۔ اس بیٹھک میں اسی طرح پورو ودیش منتری ڈومینک راب اور ان کے سہیوگی فلپ برٹن کی نندا کی گئی جنہوں نے اپنی سمر ہالیڈیز کی وجہ سے مدد کی اپیلوں پر دھیان دینا اچت نہیں سمجھا۔ برٹش ودیش منترالے کے پورو کوٹنائک رفائل مارشل نے یہ بھی خلاصہ کیا ہے کہ انہیں یقین ہے کہ بہت سارے افغان ناگرک جنہوں نے برطانی سینا یا سرکار کے لیے کام کیا تھا اور افغانستان سے باہر نکلنے کی کوشش کر رہے تھے کابل پر طالبان کا قبضہ ہو جانے کے بعد قتل کر دیے گئے۔ لندن سے آئی آر آئی بی کے لیے مشتبہ قاسم زادے کی رپورٹ۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ، ہماری سبھا کا انتم کاریکرم ہوگا آج کی بات پر، اس سے پہلے حضرت زینب سلام اللہ علیہا کے جنم دیوس کے شبھ اوسر پر پیش ہمارا وشیش کاریکرم۔
دوستو، حضرت زینب سلام اللہ علیہا کے شبھ جنم دیوس کے اوسر پر وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ اختر عباس اور مریم مہدادی کا سلام سویکار کیجیے۔
دوستو، حضرت زینب سلام اللہ علیہا امام علی اور حضرت فاطمہ زہرا کی تیسری سنتان تھیں۔ حضرت زینب کو مسلمان مہیلاؤں کے آدرش کے روپ میں دیکھا جاتا ہے۔ 5 جمادی الاول سن 5 ہجری قمری میں ان کا جنم پوتر نگر مدینہ میں ہوا تھا۔ کچھ اتہاسکار حضرت زینب کے جنم کی تیتھی 5 جمادی الاول سن 6 ہجری قمری مانتے ہیں۔ ایران میں حضرت زینب کے شبھ جنم دیوس کو نرس دیوس کے روپ میں منایا جاتا ہے۔ اس شبھ جنم دیوس کے اوسر پر بدھائی پیش کرتے ہیں۔
دوستوں، حضرت زینب سلام اللہ علیہ کا جب جنم ہوا تو انہیں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی گود میں دیا گیا تو آپ نے ان کو پیار کرتے ہوئے کہا کہ میری یہ سفارش ہے کہ اس بچی کا سمان کیا جائے، وہ خدیجہ کبریٰ کی طرح ہیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے ان کا نام زینب رکھا۔ زینب کا شابدک ارتھ ہوتا ہے باپ کی عزت۔
حضرت زینب کا پالن پوشن اس واتاورن میں ہوا جو مانویتا سے بھرا ہوا تھا۔ یہ وہ ماحول تھا جس میں پوتر قرآن کی آیتیں نازل ہوتی تھیں۔ یہاں پر جبریل آیا کرتے تھے۔ حضرت زینب سلام اللہ علیہا نے اس پریوار میں اپنا جیون آرمبھ کیا جو پرتشٹھا اور آدھیاتم کی چرم سیما پر تھا۔ یہ مہان پریوار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم، حضرت علی اور حضرت فاطمہ زہرا جیسے مہاپرشوں کے استتو سے سسجت تھا۔
بچپن سے ہی حضرت زینب گہری سوجھ بوجھ اور پریگیان سے اوت پروت آتما کی مالک تھیں۔ حضرت زینب ابھی چھوٹی ہی تھیں کہ انہوں نے اپنی ماتا حضرت فاطمہ کے اس ایتیحاسک بھاشن کو یاد کر لیا تھا جو اسلامی شکشا کا سروت تھا۔ اپنے پتا حضرت علی کی چھتر چھایا میں رہ کر حضرت زینب گیان، سداچار اور سدگنوں کے شکھر پر پہنچ گئی تھیں۔ جب حضرت زینب بڑی ہوئیں تو اپنی سچائی اور ہوشیاری کے کارن وہ عقیلہ کے نام سے پرسدھ ہوئیں۔ عقیلہ کا ارتھ ہوتا ہے سمجھدار اور وچارک مہیلا۔
ان کے پتا امیر المومنین حضرت علی علیہ السلام پہلے امام تھے۔ حضرت زینب کی ماتا پیغمبر اسلام کی سپوتری تھیں۔ حضرت زینب کے نام کو سامانتا حضرت امام حسین علیہ السلام کے نام کے ساتھ لیا جاتا ہے۔ آپ کو کربلا کی مہان سفل مہیلا کے روپ میں جانا جاتا ہے۔ حضرت زینب نے کربلا میں اپنی پربھاوی بھومیکا نبھانے کے ساتھ ہی ساتھ ایک سفل مہیلا کی بھومیکا بہت اچھے ڈھنگ سے نبھائی۔
دوستو، اتہاس میں ملتا ہے کہ جب حضرت زینب کے وواہ کا سمے ہوا تو ان سے وواہ کرنے کے لیے عرب جگت کے جانے مانے لوگوں نے رشتہ دیا۔ ان میں سے کئی بہت دھنوان اور نامی گرامی تھے۔ ان سب کا پریاس یہ تھا کہ حضرت زینب جیسی مہان مہیلا سے وواہ کر کے وہ کسی پرکار سے سوئم کو پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم سے جوڑ لیں۔ انہی لوگوں میں سے ایک اشعث بن قیس بھی تھے جو ایک بڑے عرب قبیلے سے سمبند رکھتے تھے۔
حضرت علی کی سپوتری زینب سے وواہ کے لیے جن لوگوں نے رشتے بھیجے تھے ان میں سے ایک عبداللہ بن جعفر تھے۔ وہ پیغمبر اسلام اور حضرت علی کی نگاہ میں سمانیے تھے۔ عبداللہ بن جعفر کے پتا کا نام جعفر تیار تھا۔ وہ امام علی کے بھائی تھے۔ جعفر ابن ابی طالب نے حبشہ پلائن کرنے والے مسلمانوں کا نیتریتو کیا تھا۔ حبشہ سے واپسی کے ساتھ رومیوں کے ساتھ ایک یدھ میں جعفر ابن ابی طالب کے دونوں ہاتھ کٹ گئے تھے۔ اسی وجہ سے پیغمبر اسلام نے انہیں جعفر طیار کا لقب دیا تھا۔ بعد میں وہ اسی نام سے مشہور ہوئے۔
سارے اتہاس کاروں کا کہنا ہے کہ جعفر طیار اپنے پتا ابو طالب کی ہی بہت ہی اچھی وشیشتاؤں کے سوامی تھے۔ حضرت علی علیہ السلام کو جعفر طیار پر بہت بھروسہ تھا۔ وہ یدھوں میں سیناپتی کے روپ میں موجود رہا کرتے تھے۔ جس سمے عبداللہ بن جعفر کی شادی حضرت زینب سے ہوئی تھی، اس سمے عبداللہ بن جعفر کی آرتھک استھتی اچھی تھی۔ وہ لوگوں کی مدد کرنے اور دان دکشنا میں بہت حصہ لیتے تھے۔ ان کا سمان کر کے مسلمانوں کے بیچ ہی نہیں بلکہ دوسرے دھرم والے بھی ان کو بہت ہی عزت کی نظر سے دیکھتے تھے۔
حضرت زینب اپنی ماتا کی بھاتی دھیروان، سنیمی، دانی اور ایشور پر بھروسہ رکھنے والی تھیں۔ اتہاس میں ملتا ہے کہ ایک بار حضرت علی علیہ السلام کے گھر میں کوئی مہمان آیا۔ اس سمے گھر میں کھانا نہیں تھا۔ حضرت علی علیہ السلام نے حضرت فاطمہ زہرا سے پوچھا کہ کیا گھر میں کوئی کھانے کی چیز ہوگی؟ ان کے جواب میں حضرت فاطمہ نے کہا کہ میں نے زینب کے لیے ایک روٹی بچا کر رکھ دی ہے۔ حضرت زینب نے یہ بات سن لی۔ اس سمے ان کی آیو بہت کم تھی، کنتو انہوں نے کہا کہ میرے حصے کی روٹی مہمان کو دے دیجیے۔
دوستوں، شادی کے سمے حضرت زینب سلام اللہ علیہا کا مہر بھی اتنا ہی رکھا گیا تھا جتنا مہر حضرت فاطمہ زہرا سلام اللہ علیہا کا تھا۔ اسلامی شکشاؤں کے انوسار نکاح کے سمے دونوں پکش اپنی شرطیں پیش کر سکتے ہیں اور سامنے والے پکش کی اور سے اسے سویکار کیے جانے کے بعد پھر اس کا پورا کیا جانا ضروری ہوتا ہے۔ عبداللہ بن جعفر کے ساتھ حضرت زینب کی شادی میں یہ شرط رکھی گئی تھی کہ جب کبھی بھی ان کے بھائی امام حسین علیہ السلام کسی یاترا پر جائیں تو حضرت زینب کو ان کے ساتھ جانے کی اجازت ہوگی۔ عبداللہ بن جعفر نے اس شرط کو سویکار کیا تھا۔
ہر ویکتی کی سفلتا اس میں نہیت ہے کہ وہ اپنے جیون میں اچھ لکشوں کی پراپتی کے لیے پریاسرت رہے۔ وشو کی سفل ایوم مہان مہیلاؤں کی ایک وشیشتا یہ رہی ہے کہ وہ گھریلو جیون میں مہتوپورن بھومیکا نبھاتی ہیں اور سنتان کی بہت اچھے ڈھنگ سے پرورش کرتی ہیں۔ حضرت زینب نے اس بارے میں اپنی ماتا کی ہی بھاتی کام کیا۔
جب امام حسین علیہ السلام نے کربلا کی یاترا کی تو عبداللہ ان کے ساتھ نہیں جا سکے، کنتو انہوں نے اپنے دونوں بیٹوں اون اور محمد کو حضرت زینب کے ساتھ روانہ کر دیا۔ انہوں نے اپنے بیٹوں سے کہا تھا کہ اگر اپنے امام کی رکشا میں جان بھی دینی پڑی تو ان کو ہچکچانا نہیں ہے۔ کربلا کی گھٹنا میں حضرت زینب کی بھومیکا ادھک اسپشٹ ہوئی۔ کربلا میں ان کے بہت سے پریہ جن ان کے سامنے شہید کر دیے گئے۔ حضرت زینب کے دونوں بیٹے اون محمد کربلا کے میدان میں شہید ہو گئے۔
حالانکہ اپنے پریجنوں کے شہید ہو جانے کے بعد حضرت زینب بہت دکھی تھی، کنتو دشمن نے خیموں پر حملہ کیا تو اس سمے انہوں نے جس ہمت اور دلیری کا پردرشن کیا وہ اتہاس میں امر ہو گیا۔ وہ پورے ہوش و حواس سے کربلا میں بچ جانے والوں کی رکشا کر رہی تھیں۔ جب وہ مدینے میں تھیں تو وہاں پر لوگوں کو اسلام کی شکشائیں دیتی تھی، اور جب وہ کربلا پہنچی تو وہاں سے انہوں نے خطبے دے کر کربلا کے سندیش کو ہر اور پھیلایا۔ انہوں نے اپنی پوری کشمتا سے امام حسین کے بیٹے امام سجاد کی سرکشا کی، جو کربلا کی گھٹنا کے سمے بیمار تھے۔
دوستوں، اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے حضرت زینب کے ویکتتو کے بارے میں کہا ہے کہ وہ ایک اتی مہان مہیلا ہیں۔ وہ کہتے ہیں کہ حضرت زینب کو ہی مہانتا کیوں حاصل ہے۔ اس سمبندھ میں ورش نیتا کا کہنا ہے کہ یہ نہیں کہا جا سکتا کیونکہ حضرت زینب امام علی علیہ السلام کی بیٹی تھیں اس لیے وہ مہان ہیں، یا اس لیے وہ مہان ہیں کیونکہ امام حسین علیہ السلام کی بہن ہیں۔ اسلامی کرانتی کے ورش نیتا کہتے ہیں کہ پاروارک پرشٹی بھومی کبھی بھی منشیہ کو وہ مہتو نہیں دے سکتی جو حضرت زینب کو حاصل ہے۔ وہ کہتے ہیں کہ ہمارے سارے ہی اماموں کی بہنیں اور ماتائیں تھیں، کنتو جو استھان حضرت زینب نے پایا وہ کہیں اور نہیں ملتا۔ ان کا کہنا ہے کہ حضرت زینب کی مہانتا ان کے کڑے سنگھرش اور ایشوری آدیشوں کے پالن کے کارن ہے، ان کے کاموں نے ہی انہیں مہانتا پردان کی ہے۔
دوستو، حضرت زینب کو اس نشور سنسار سے ودا لیے ہوئے شتابدیوں کا سمے ہو رہا ہے، کنتو ان کی یاد آج بھی ہمارے دلوں میں جیوت ہے۔ حضرت زینب کا ویکتتو اتنا مہان ہے کہ وہ پورے وشو کی مہلاؤں کے لیے آدرش ہیں۔ کربلا کی مہان گھٹنا کے سندیش کو لوگوں تک پہنچانے میں حضرت زینب نے مہتوپورن بھومیکا نبھائی ہے۔
حضرت زینب کے مہان ویکتتو کو بھلی بھانتی سمجھنے کے لیے کربلا کی گھٹنا اور کربلا میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پریجنوں کو بندی بنائے جانے کی گھٹنا کا ادھیان ضروری ہے۔ اس مہان مہیلا ارتھات حضرت زینب کا ادوتیہ ویکتتو ان کے بھیتر ایشوری پہچان کے اچ شکھر کو درشاتا ہے۔
تو دوستو، کارکرم کے انت میں ایک بار پھر آپ کی سیوا میں ہاردک بدھائی پیش کرتے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ آج کی بات۔
شروتاؤ، کارکرم آج کی بات میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ کارکرم میں آج ہم بات کریں گے دنیا بھر میں ہاہاکار مچا دینے والے کورونا وائرس کے نئے ویریئنٹ اومیکرون کی۔ کورونا وائرس کے ڈیلٹا ویریئنٹ نے بھارت سہت دنیا بھر میں بھاری سنکٹ پیدا کر دیا اور اس کی چپیٹ میں بہت سارے دیش آئے اور اب تک اس ویریئنٹ کا دنش جھیل رہے ہیں۔ اس بیچ دکشنی افریقہ سے ایک نئے ویریئنٹ کا پتہ چلا ہے جس کا نام اومیکرون رکھا گیا ہے۔ نئے ویریئنٹ کے کارن برٹین، یورپی یونین، امریکہ اور کینیڈا جیسے دیشوں نے دکشنی افریقہ سہت کچھ افریقی دیشوں سے آنے والی اڑانوں پر پرتبندھ لگا دیا ہے۔ 26 نومبر کو وشو سواستھیہ سنگٹھن WHO نے اسے اومیکرون نام دیا اور اس نئے اسٹرین کو چنتا کا وشے بتایا۔ ساتھ ہی چیتاونی بھی دی کہ اومیکرون کے کارن دنیا بھر میں سنکرمن بڑھنے کا کافی زیادہ خطرہ پیدا ہو گیا ہے اور دنیا کے کچھ کھیتروں پر اس کے گمبھیر پریڑام ہو سکتے ہیں۔ وشو سواستھیہ سنگٹھن نے کہا تھا کہ اومیکرون کے ساتھ اچھی بات یہ ہے کہ اس کا پتہ کچھ RT-PCR ٹیسٹ سے چل سکتا ہے، اس سے اس کا پتہ لگانے میں اور پھیلنے سے روکنے میں مدد مل سکتی ہے۔ کئی دوسرے ویریئنٹ کا پتہ لگانے کے لیے جینوم سیکوینس کا سہارا لینا پڑتا ہے۔ کورونا کے اس نئے ویریئنٹ کو سب سے پہلے دکشن افریقہ کے ڈاکٹر اینجلک کوئتزی نے پکڑا. ان کا کہنا ہے کہ ابھی تک وہاں جن لوگوں میں یہ ویریئنٹ ملا ان میں کووڈ کے بہت معمولی لکشن نظر آئے. انہوں نے کہا زیادہ تر مریض بدن میں درد اور بہت زیادہ تھکاوٹ کی شکایت کر رہے ہیں, اور میں یہ بات یوواؤں کے بارے میں کر رہی ہوں, میں ان لوگوں کی بات نہیں کر رہی ہوں جو اسپتال جا کر بھرتی ہو گئے. حالانکہ ڈاکٹر کوئتزی نے ساتھ ہی کہا کہ ایسے لوگ جنہیں خطرہ زیادہ ہوتا ہے ان پر اس ویریئنٹ کے اثر کی گمبھیرتا کا انومان لگانے میں ابھی سمے لگے گا. بھارت میں بھی اس نئے ویریئنٹ کے کچھ معاملے سامنے آ چکے ہیں. سب سے پہلے بھارت کے کرناٹک راجیہ میں اومیکرون کا معاملہ سامنے آیا. بھارت کے کرناٹک راجیہ کے سواستھیہ منتری کے سدھاکر نے اس راجیہ میں پائے گئے شروعاتی معاملوں کی جانکاری دی.
One person is about 66 years old who is a South African national. Based on his negative certificate only he has left to Dubai. We also traced his primary and secondary contacts. Out of his primary and secondary contacts, there are about 5 people who have been tested positive. We have sent these 5 samples also for genomic sequence.
وہیں دلی میں بھی اومیکرون کا کیس ملا تو چنتا اور بڑھ گئی. دلی کے سواستھیہ منتری ستیندر جین کے مطابق تنزانیہ سے دلی لوٹے 37 ورشیے ویکتی میں یہ سنکرمن پایا گیا. اس ویکتی کا علاج کیا جا رہا ہے. دلی کے سواستھیہ منتری ستیندر جین نے 5 دسمبر کو بتایا کہ دلی میں ایک کیس سامنے آیا ہے.
17 جو پوزیٹیو ہیں اس میں جینوم سیکوینسنگ کرائی گئی, تو ابھی تک 12 لوگوں کی جینوم سیکوینسنگ کی ہو چکی ہے, اور ایک اس میں سے جو ہے اومیکرون کا پیشنٹ لگتا ہے کہ جو تنزانیہ سے آیا ہے, تو اس کے پریلیمنری رپورٹ کے اندر وہ پوزیٹیو ہیں اومیکرون سے. یہ تنزانیہ سے آئے تھے اور 12 لوگوں کی جنہوں سیکوینسنگ کی پریلیمنری رپورٹ آ چکی, شروعاتی رپورٹ آ چکی ہے, اس میں سے 11 کو نہیں اومیکرون نہیں ہے, نارمل کورونا ہے.
بھارت میں اومیکرون ویریئنٹ ممبئی میں ایک اور گجرات میں بھی پایا گیا. چونکہ کورونا وائرس کی دوسری لہر سے بھارت میں بڑے پیمانے پر نقصان ہوا تھا, اس لیے اس نئے ویریئنٹ کے آنے کی خبروں سے لوگوں میں چنتا پھیل گئی. حیدرآباد سے AIMIM کے سانسد اسد الدین اویسی نے یہ مدعا سنسد میں اٹھایا اور سرکار کی تیاریوں کے بارے میں پوچھا. اویسی نے اس کے ساتھ ہی سرکار کے کام کاج کی کمیوں کو بھی گنوایا.
یہ تو حکومت کی بڑی ایکسپرٹیز ان میں ہے کہ لاک ڈاؤن کر دیں گے فوراً, ایکسپورٹ بین کر دیں گے, ٹریول بین کر دیں گے, سب بین کریں گے, مگر میں منتری جی سے پوچھنا چاہ رہا ہوں کہ یہ جو نیا ویریئنٹ ہے اومیکرون, اس کے لیے جینوم سیکوینسنگ کے لیے آپ نے کیا کیا ابھی تک؟ اگست 2021 تک سر صرف 0.2 سیمپل سیکوینس ہوئے ہیں. کرناٹکا سے 2 لوگوں کو یہ نیو ویریئنٹ ہوا ہے, تو جینوم سیکوینسنگ کے لیے آپ کے پاس کیا اسٹریٹجی ہے؟ آپ صرف 0.2 اب تک کیے ہیں سر, اور یہی انپریپیرڈنس, یہی غفلت جس کو اردو میں کہتے ہیں خواب غفلت, کی وجہ سے سیکنڈ ویو آئی, جو ذمہ داری پوری آپ پر عائد ہوتی ہے. اگر آپ غافل نہیں ہوتے, اگر آپ جاگتے رہتے تو سیکنڈ ویو نہیں آتی. دوسری بات سر کہ 28 مئی کو اس وقت کے انفارمیشن براڈ کاسٹنگ منسٹر, آج ہمارے ہاؤس میں نہیں, انہوں نے یہ کہا تھا سرکار کی طرف سے کہ پورے بھارت میں اڈلٹس کو دسمبر 2021 تک ڈبل ویکسینیشن لگ جائے گا. آج کوون پورٹل پر آپ دیکھ لیجئے 33% لوگوں کو فلی ویکسینیٹڈ ہیں, اور جو ہیلتھ اکانومسٹ ریجو جان کا کہنا ہے کہ 43% اور 45+ یعنی 45 سال سے کم عمر کی آبادی کے لوگوں کا بھی ویکسینیشن ہونا باقی ہے. اب آپ کا ٹارگیٹ کیا ہے؟ آپ نے تو March 31, 2021 کو کہہ دیا تھا کہ جو 45 سال کی عمر کے ہیں ان کو 2 ہفتے میں لگا دیں گے, کتنوں کو لگا؟ تیسرا میرا سوال حکومت سے یہ ہے کہ آپ نے کہا تھا, سرکار نے, مودی سرکار نے کہا تھا کہ یہ سرکار 2.15 بلین ایڈیشنل ڈوسز کو مینوفیکچر کرے گی اگست دسمبر 2021 میں. بعد میں کہا گیا نہیں نہیں وہ ایسپریشنل ہے, उसको रिड्यूस कर दिया गया 1.35 बिलियन पर। मैं सरकार से जानना चाहता हूं कि अगर 1.5 करोड़ डोसेस पर डे नवंबर दिसंबर में आपने 40 करोड़ डोसेस पर मंथ में आपने प्रोड्यूस करना था, तो फिर आपने अब तक सिर्फ 16 करोड़ डोसेस अक्टूबर 2021 में क्यों लगाए?
ओमिक्रॉन के स्पाइक प्रोटीन में हुए 32 म्यूटेशन बहुत अहम बताए जा रहे हैं, क्योंकि इनका संबंध शरीर की कोशिकाओं को संक्रमित करने और प्रतिरक्षा तंत्र से बचने में होता है। विश्व स्वास्थ्य संगठन ने इसे वेरिएंट ऑफ कंसर्न इसलिए कहा है क्योंकि इसमें संक्रमण का खतरा ज्यादा हो सकता है। हालांकि अभी इस बात की पुष्टि के लिए ठोस जानकारी उपलब्ध नहीं है। हाल ही में दिल्ली के एम्स अस्पताल के निदेशक डॉक्टर रणदीप गुलेरिया ने समाचार एजेंसी पीटीआई से कहा कि अभी ओमिक्रॉन नाम के नए वेरिएंट को लेकर जो भी जानकारियां उपलब्ध हैं उनसे कई तरह की संभावनाओं का संकेत मिलता है, लेकिन किसी ठोस नतीजे पर पहुंचने के लिए उन्हें वैज्ञानिक आधार पर जांचने की जरूरत है। भारत सरकार का कहना है कि डरने की जरूरत नहीं है, मगर साथ ही कोविड प्रोटोकॉल का कड़ाई से पालन करना होगा।
वी नीड नॉट पैनिक बट अवेयरनेस इज एब्सोल्युटली एसेंशियल। कोविड अप्रोप्रिएट बिहेवियर इज रिक्वायर्ड। इंक्रीज्ड वैक्सीन अपटेक इज द नीड ऑफ द आवर। सो डू नॉट, एंड आई एम्फसाइज, डू नॉट डिले इन गेटिंग फुली वैक्सीनेटेड। मोस्ट इम्पॉर्टेंट, बोथ डोजेज ऑफ वैक्सीन मस्ट बी एंश्योर्ड।
ICMR के डायरेक्टर जनरल डॉक्टर बलराम भार्गव। न्यूयॉर्क स्थित भारतीय मूल के डॉक्टर धीरज कौल का कहना है कि ओमिक्रॉन भारत के लिए गहरी चिंता का विषय है।
देखिए, ओमिक्रॉन पहले मैं 30 सेकंड्स में समझा देता हूँ हमारे लिए कंसर्न, वेरिएंट ऑफ कंसर्न क्यों है। 9 नवंबर को पहली बार आइडेंटिफाई साउथ अफ्रीका में हुआ और 24 नवंबर को WHO ने इसे वेरिएंट ऑफ कंसर्न डिक्लेयर कर दिया बहुत हाई स्पीड से। उसके बाद इंटरनेशनल कम्युनिटीज को समझ आ रहा है कि जो स्पाइक प्रोटीन है जिसको देकर हमने वैक्सीन बनाई है उसके अंदर अब तक की सबसे ज्यादा चेंजेस 32 म्यूटेशन दिख रही हैं और रिसेप्टर बाइंडिंग डोमेन में 10-11 म्यूटेशन दिख रही हैं। हमारे लिए बहुत कंसर्निंग है क्योंकि अभी भी अमेरिका में एक बहुत बड़ी आबादी है, तकरीबन 50 मिलियन लोगों की, जो वैक्सीनेटेड नहीं है और करवाना नहीं चाह रही है, और उन लोगों में से कुछ 1% ऐसे हैं जिन्होंने लाइव वायरस को भी नहीं देखा है, और उसमें से भी कई ऐसे हैं जिनकी इम्यूनिटी वीक है। तो अगर आपकी वीक इम्यूनिटी है, आपको वैक्सीनेटेड नहीं है, ओमिक्रॉन अगर आएगा तो मोर्टेलिटी और मॉर्बिडिटी अगर डेल्टा से कंपेयर करें, अभी ऐसा नहीं, प्रिलिमिनरी बहुत कम नंबर्स हैं इसलिए डाटा नहीं बोल सकते, लेकिन क्यों। और दूसरा इशू है कि सिर्फ अभी यंग लोगों में ये दिख रहा है बहुत कम केसेस में, तो इसे जर्नलाइज नहीं कर सकते, लेकिन एज ऑफ टुडे डाटा दिख रहा है कि शायद डेल्टा से ज्यादा घातक ना हो, इन्फेक्शियस मतलब एक से दूसरे में संक्रमित करने की शक्ति 3-6 गुना ज्यादा डेल्टा से दिख रही है, जो एक कंसर्न ऑन इट्स ओन है। और अगर इंडिया की बात करें, देखिए इंडिया में 2 फैक्टर्स हैं जो इंडिया के फेवर में जा रहे हैं। पहली बात, इंडिया के अंदर एक ऐसी वैक्सीन है कोवैक्सीन जो पूरे डेड वायरस को एक्सपोज करती है, ना केवल स्पाइक प्रोटीन को, तो एक पूरी इम्यूनिटी मिलती है जो कि वैक्सीन एस्केप के इशू के लिए ज्यादा कारगर साबित होगी उससे बचने के लिए। और दूसरा, भारत की एक बहुत बड़ी आबादी लाइव वायरस से अभी रिसेंटली सेकेंड वेव में गुजरी है, जिसकी वजह से जो रोबस्ट इम्यूनिटी इंडियन पॉपुलेशन में आई है वो बहुत इंपॉर्टेंट है। सोशल डिस्टेंसिंग मेंटेन करें, मास्क डालें, पब्लिक गैदरिंग में अगर जरूरत बहुत इंपॉर्टेंट ना हो तो ना जाएं, और ट्रैवल पे अभी कुछ दिनों तक वेट करें जब तक हमारे पास और क्लैरिटी ओमिक्रॉन को लेकर आए। ये बात बिल्कुल सही है, एज ऑफ टूडे 41 कंट्रीज में फैल चुका है और काफी और कंट्रीज में दिख रहा है, तो वी हैव टू बी वेरी केयरफुल।
अमेरिका के संक्रामक रोग विशेषज्ञ और जाने माने वैज्ञानिक एंथोनी फाउची कहते हैं कि अगर वैक्सीन के दोनों डोज ले लिए हैं तो ओमिक्रॉन से लड़ने की भी एक क्षमता पैदा हो जाती है।
Now is the time to say what can we do about this? The unvaccinated need to get vaccinated and those who are eligible to get boosted should get boosted because we know from experience that even with variants that are not specifically directed at by the vaccine, such as the Delta variant, if you get the level of antibody high enough, the protection spills over to those other variants. So we have every reason to believe, even though this is an extraordinary, unusual variant because of the number of mutations.
Fauci mask ke istemal par zor dete hain aur ise prabhavi upay batate hain.
Well, masking certainly does something. I don't think there's any doubt about that. The idea about mandates, again, it depends on where you are and what the circumstances you're in. One thing for sure, that if you are in an indoor congregate setting where you don't know the vaccination status of the people around you, you should wear a mask. We're going to be traveling soon. People will be traveling for the upcoming holidays. You're going to be in airports that are generally crowded. Keep that mask on. I know when people go to eat at the food courts, to the best of your ability, stay away from that and keep your mask on.
भारत की बात की जाए तो इस मामले में सरकार के साथ ही दूसरे बहुत से गलियारे सतर्क नजर आ रहे हैं, लेकिन ये भी सच्चाई है कि कहीं ना कहीं चूक भी हो जाती है। बेंगलुरु में ओमिक्रॉन से संक्रमित मामले में पहले पॉजिटिव पाया गया और फिर नेगेटिव रिपोर्ट हासिल करके वहां से चला गया शख्स चर्चा का विषय बना है। ये व्यक्ति इमारात चला गया जबकि वहां कोरोना पॉजिटिव पाया गया। इस मामले की जाँच भारत में हो रही है कि गड़बड़ी कहाँ पर हुई। बहरहाल पिछले अनुभवों के आधार पर इस बार जिम्मेदार संस्थाओं और खुद आम नागरिकों से भी ये आशा की जाती है कि वो अधिक समझदारी के साथ काम करेंगे और इस नए वेरिएंट को बेकाबू होने का मौका नहीं देंगे। श्रोताओं, कार्यक्रम आज की बात यहीं पर समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अभी आपने हमारा कार्यक्रम आज की बात सुना जिसे पेश किया अहमद अब्बास ने। कार्यक्रम आपको कैसा लगा इस बारे में आप अपने विचार हमें अवश्य लिख भेजिए। तो अब हमारा आप ईमेल आईडी नोट कर सकते हैं hindi@wsiribir। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा सम्पन्न होती है। आपसे अनुमति चाहते हैं। खुदा हाफिज।